रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म हरिशरण लामिछाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। देशको तराई मधेश लगायतका भागमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिए परम्परागत छठ पर्व मनाइँदै राष्ट्रपति, प्रधानमन्त्री एवं राजनीतिक दलका नेताद्वारा छठ पर्वका अवसरमा शुभकामना व्यक्त। हिजो देशभर थप 2103 जनामा कोरोना संक्रमण पुष्टि, 2858 जना संक्रमण मुक्त। कोरोना संक्रमितको निशुल्क उपचार नगर्ने अस्पताललाई कार्यवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी। विस्तृत शान्ति सम्झौता अनुसार संक्रमणकालीन न्यायका पीड़ितलाई न्याय र दोषीलाई कार्यवाही गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह। र अमेरिकी विदेश मन्त्री माइक पम्पियोद्वारा पहिलो पटक इजरायल अधीनस्थ पश्चिम किनारा र गोलान हाइट्सको अप्रत्याशित भ्रमण। समाचार अब विस्तारमा। प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरू भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैंगिक लगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ। छठ पर्व 2077 का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै वहाँले विश्वव्यापी रूपमा फैलिएको COVID-19 को बढ़दो संक्रमणबाट जोगिन पूर्व सावधानीका उपायको पालना गर्दै यो पर्व मनाउन सबैमा आह्वान गर्नुभएको छ। छठ पर्वका लागि राजधानीको गुहेश्वरी, गहना पोखरी, कमल पोखरी, बागमती, नक्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गर्ने गरिएकोमा यस वर्ष कोरोना महामारीका कारण सुनसान प्राय छ। कार्तिक शुक्ल षष्ठीको बेलुकी गुहेश्वरी र कमल पोखरीमा राष्ट्रपतिले समेत छठ पूजा गर्नुहुने कार्यक्रम यस वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको जनाइएको छ। यस वर्ष कोरोना महामारीबाट बच्न प्रशासनले भीड़भाड़ नगरी छठ पर्व मनाउन आह्वान गरेको छ। स्वास्थ्य सुरक्षाका विधि अपनाएर व्रत पूरा गर्न पनि प्रशासनले सम्झाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले यस महामारीमा मानव स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड अनुसरण गर्दै विशेष सावधानी अप्नाएर यस वर्षको छठ पर्व मनाउन सबैमा आह्वान गर्नुभएको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र पर्व छठ पर्वका अवसरमा सम्पूर्ण तराईवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले छठ नेपाली लाई सांस्कृतिक रूपमा जोड्ने महत्वपूर्ण पर्व भएको बताउनु भएको छ। उहाँले छठ पर्वले तराईलाई पहाड़सँग र पहाड़लाई हिमालसँग सांस्कृतिक रूपमा जोड़ेको बताउनुभयो। प्रदेश नम्बर 2 सरकारको आयोजना र संस्कृति मन्त्रालयको सहयोगमा हिजो वीरगंजमा सम्पन्न प्रदेश नम्बर 2 को प्रमुख सांस्कृतिक पर्व छठको महत्व सम्बन्धी कार्यक्रममा मन्त्री भट्टराईले छठले धार्मिक रूपले मात्र नभई वैज्ञानिक रूपले पनि मानव जीवन र प्रकृति संरक्षणका लागि महत्वपूर्ण सन्देश प्रवाह गर्दै आएको उल्लेख गर्नुभयो। रेडियो नेपालले छठ पर्वका अवसरमा आज अपरान्न 4:15 बजेदेखि पाउने 6 बजेसम्म र भोलि बिहान 5:25 देखि 6:25 बजेसम्म छठ विशेष कार्यक्रम प्रत्यक्ष प्रसारण गर्नेछ। श्रद्धा, भक्ति एवं निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन हिजो खरना विधि सम्पन्न गरियो। आज षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई प्रथम अर्घ्य तथा भोलि सप्तमी तिथिका दिन दोस्रो अर्घ्य दिएर पर्वको समापन गर्ने चलन रहेको छ। यस पर्वमा सूर्यको पूजा गर्ने चलन रहेको छ। छठ पर्वको तयारी जनकपुरधाम सहित मिथिलाञ्चल क्षेत्रमा पूरा भएको छ। यसपटक कोरोना महामारीको संक्रमण भएकाले स्वास्थ्य सुरक्षा सावधानी सहित कम भीड़भाड़ गरेर पर्व मनाउने तयारी गरिएको छ। जनकपुरबाट हाम्रो संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
छठ पर्वमा यसपटक भीड़ नगर्नका लागि स्थानीय प्रशासनहरूले सूचना जारी गरेको छ। यसपटक कोरोनाको संक्रमण भएकाले छठी मैयाको दर्शन गर्न जाँदा स्वास्थ्य सुरक्षा सावधानी सहित जाने जनकपुरधाम उपमहानगरपालिका वड़ा नम्बर 11 का शान्ति विष्ट घिमरेले बताउनु भयो।
मास्क लगाउने, भीड़भाड़मा बढी नजाने, मान्छेको टचमा बढी नआउने, सोसियल डिस्टेन्स बनाएर सावधानी अपनाएर पूजा गर्ने।
कोरोनाको जोखिम भएकाले स्वास्थ्य सुरक्षा सावधानी सहित पर्व मनाउने लगाउने व्रती एवं धनुषाको हंसपुर नगरपालिकाका उपप्रमुख रेणु झाले बताउनु भयो।
साल भरको हाम्रो महापर्व हो र यो मनाउनलाई भनेपछि हाम्रो जुन कर्तव्य छ सोसल डिस्टान्स जस्तै मास्क सेनिटाइजर सबभन्दा बढीमा हाम्रो चाहिँ मास्कलाई अनिवार्य रूपमा लगाएर हामी चाहिँ बाहिर निस्किने र सोसल डिस्टेन्सलाई पनि कायम गरेर छठ मनाउने भनेर म कोसिस गरिरहेको छु सबैमा सम्पूर्ण नगरपालिका।
विशेष श्रद्धा भक्तिपूर्वक चार दिनसम्म विधि विधान अनुसार मनाउने छठ पर्वको विशेष रौनकता रहने जनकपुर धामको अङ्ग्राछर पोखरी छठ पूजा समितिका अध्यक्ष जितेन्द्र कुमार शाह।
छठ पर्व अर्को भयो कोरोनाको लागि, कोरोनालाई सोसियल मेन्टेन्स र मास्क र सेनिटाइजर अनिवार्य रूपले हामीले मेन्टेन गरेर मात्रै हामी यहाँ पर्व मनाउँछ, तयारी हाम्रो अन्तिम चरणमा गइसकेको छ।
अत्याधिक भीड़ रहने जनकपुर धामको गंगा सागर पोखरीलाई सामान्य रूपमा सर सजावट गर्ने काम भएको छ। कोरोना महामारी भएकाले पूर्ण सुरक्षा सावधानी सहित महान पर्वलाई पूर्णता दिने पूजा समितिका अध्यक्ष अशोक लाल दासले जानकारी दिनुभयो।
मापदण्ड छ, यो सब व्यवस्था गरिकन हामी जसरी एक अर्कमा एकजना मात्रै आउने हो, यसपछि साबुन, यसपछि तपाईँ मास्क वितरण गरिकन हामी सबै व्यवस्था गरिराखेछु, भीड़भाड़ पनि लाग्न दिँदैन हामी।
भीड़भाड़मा कोरोनाको जोखिम अत्यधिक हुने भएकाले सुरक्षा सावधानी सहित पर्व मनाउने तर्फ सबै पक्ष गम्भीर हुन जरूरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
यसैबीच मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक सामा चकेवा पर्व हिजोदेखि शुरू भएको छ। सो पर्व हिजो पञ्चमीदेखि शुरू भई एघारौं दिन पूर्णिमाका दिनमा राति विसर्जन गरी पर्व समापन हुन्छ। मिथिलाञ्चलमा छठ पर्वको सन्ध्याकालीन अर्ध्य दिनुभन्दा एक दिन अघि पूर्व सामा चकेवा पर्व शुरू हुन्छ। कोरोना भाइरसबाट हिजो थप 2,103 संक्रमित भएका छन्। 9,805 पीसीआर परीक्षण गर्दा 1,239 पुरूष तथा 864 महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो काठमाण्डुका 965, ललितपुरका 190 र ललित भक्तपुरका 75 गरी काठमाण्डु उपत्यकामा 1,229 संक्रमित थपिएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 2,15,020 पुगेको छ। यसैगरी हिजो थप 2,858 कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या 1,85,638 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर 86.3% रहेको छ। हिजो 28,106 कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्, जसमध्ये 25,347 होम आइसोलेसन तथा 2,759 विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ। हिजो काठमाण्डुमा 12,441, ललितपुरमा 2,244 र भक्तपुरमा 999 गरी काठमाण्डु उपत्यकामा मात्रै 15,674 अर्थात 55.76% सक्रिय संक्रमित रहेका छन्। कोरोना संक्रमित मध्ये गम्भीर लक्षण भएका 380 आईसीयू र 62 भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो कोरोना संक्रमणका कारण थप 17 मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या 1,276 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निशुल्क उपचार नगर्ने अस्पताललाई कार्यवाही गर्ने भएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सरकारको निर्णय अनुसार कोविड 19 संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमअनुसार कार्यवाही गरिने बताउनुभयो। उहाँले सबै अस्पताललाई संक्रमितको उपचार निशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिँदै केही अस्पतालले अझै निशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमअनुसार शोध भर्ना रकम उपलब्ध गराइने जानकारी दिनुभयो। सरकारले कोरोना बीमा गरेको हकमा भने बीमा रकमबाट सक्षम इच्छुक र योगदान गर्न चाहनेले उपचारमा योगदान गर्न सक्ने भनेको छ। वातावरण संरक्षणसँग सम्बन्धित विज्ञले वायु प्रदूषण बढ़ी भएका स्थानमा बस्ने मानिसमा कोविड 19 संक्रमण हुने र कोरोनाका कारण मृत्यु हुने सम्भावना बढ़ी हुने अध्ययनले देखाएको बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वातावरण विभाग, विश्व स्वास्थ्य संगठन नेपाल, नगरपालिका संघ र स्वच्छ ऊर्जा नेपालको संयुक्त आयोजनामा हिजो भएको कार्यक्रममा कोरोना संक्रमणबाट मृत्यु हुने मध्ये करिब 15% वायु प्रदूषणकै कारण हुने गरिएको जानकारी दिइएको छ। मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डाक्टर जागेश्वर गौतमले वायु प्रदूषण विश्वकै समस्या भएको उल्लेख गर्दै नेपालमा आवश्यक मापदण्ड भन्दा 5 गुणा बढ़ी वायु प्रदूषण रहेको बताउनुभयो। साथै उहाँले फोक्सो र मुटु रोग तथा मस्तिष्क घातको प्रमुख कारक मध्ये वायु प्रदूषण पनि एक भएको उल्लेख गर्दै सन् 2018 वायु प्रदूषणका कारण नेपालमा 37,000 व्यक्तिको मृत्यु भएको तथ्याङ्क पेश गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले इतिहासकै कठिन क्षणमा पार्टी रहेको बताउँदै पार्टीलाई एक टिक्का बनाउन कार्यकर्ताहरूले दबाव सृजना गर्नुपर्ने बताउनु भएको छ। नेकपा पर्साले हिजो पार्टी कार्यालय मनमोहन नगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पार्टीभित्रको अन्तर्विरोधका बेला कुनै नेतालाई पनि साथ नदिए कार्यकर्ताहरूले पार्टी एकताका लागि दबाव सृजना गर्नुपर्नेमा जोड़ दिनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले बाल विवाह अन्त्य गर्न विद्यमान कानूनलाई प्रभावकारी कार्यान्वयन गरिने बताउनु भएको छ। अन्तर्राष्ट्रिय बाल दिवस 2020 अवसरमा हिजो भर्चुअल रूपमा आयोजना गरिएको बाल विवाह अन्त्य सम्बन्धी कार्यक्रममा मन्त्री श्रेष्ठले नागरिक समाजसँग मिलेर काम गरी बाल विवाहको अन्त्य र बाल अधिकारको प्रवर्धनमा योजनाबद्ध कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपाल सरकारले हालै तेजाब आक्रमणकारी विरूद्ध अध्यादेश ल्याएको र विद्यमान अन्य कानूनको प्रभावकारी कार्यान्वयन गरी बाल विवाह अन्त्य गराउने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
नमस्ते भाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कूलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कूलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने, कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सबैको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। प्रधानमन्त्री केपी शर्मा ओलीले म्यानमार र बहराइनका सरकार प्रमुखमा बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री ओलीले गणतन्त्र म्यानमार संघका सल्लाहकार आङ साङ सुची र बहराइनका अधिराज कुमार सलमान बिन हमाद अल खलिफालाई बेग्ला बेग्लै शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गर्नुभएको हो। म्यानमारमा हालै भएको आम निर्वाचनमा नेशनल लीग फर डेमोक्रेसी भारी बहुमतका साथ विजयी भएकोमा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन परिणामले नेत्री सुचीको सक्षम नेतृत्व र जनतामाझ उहाँप्रतिको लोकप्रियतालाई प्रमाणित गरेको बताउनु भएको छ। यसै गरी बहराइनका अधिराज कुमार त्यहाँको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले पठाउनु भएको शुभकामना सन्देशमा 1977 नेपाल र बहराइन बीच कूटनैतिक सम्बन्ध स्थापना भए यता द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताउनु भएको छ। संघीय संसद सचिवालयले संसदको हिन्दी अधिवेशनको तयारी शुरू गरेको छ। एक अधिवेशन र अर्को अधिवेशन बीचको अन्तर 6 महिना भन्दा बढ़ी हुन नहुने संवैधानिक व्यवस्था अनुसार आगामी पुष 17 गते भित्रै संसद अधिवेशन शुरू गर्ने तयारीमा जुटेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो।
यो अहिले 6 महिना ननाग्दै हिन्दी अधिवेशन जुन बोलाउनु पर्ने हाम्रो चाहिँ परम्परागत जुन अभ्यास छ, त्यही अनुसार चाहिँ यो हिन्दी अधिवेशन विधेयक अधिवेशनको रूपमा अगाडि बढाउनको लागि संसद सचिवालयले अहिलेको यो कोरोना महामारीसँगै बढेको उच्च जोखिम भएको अवस्थामा चाहिँ थप सावधानीका उपायहरू अप्नाएर अगाडि बढ्ने गरी सचिवालय अगाडि बढेको छ। यसको लागि चाहिँ हलमा जुन सिट व्यवस्थापन छ त्यसमा अझ हामीले फराकिलो अन्तरहरू राखेर अगाडि जाने, सेन्सर प्रयोग गरेर चाहिँ सेनिटाइजर, तापक्रम नाप्ने यन्त्रहरू, उपकरणहरू जोड्ने, समितिहरूलाई पनि त्यही अनुसारको मापदण्ड बनाएर अगाडि जाने गरी हामी व्यवस्थापन गरिरहेका छौँ।
कोरोना महामारीका कारण सीटको व्यवस्थापन, बैठक कक्षलाई निसंक्रमित गर्ने र प्रवेशद्वारमै सेन्सरबाट ज्वरो नाप्ने उपकरण जडान गर्ने तयारी भइरहेको प्रवक्ता डाक्टर पाण्डेले बताउनुभयो। सरकारको सिफारिशमा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान हुने संवैधानिक व्यवस्था छ। नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र पाँच प्रहरी नायब महानिरीक्षक डीआईजीको दरबन्दी थप भएको छ। नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार प्रहरीमा एआईजी र डीआईजीको दरबन्दी थप गरिएको गृह मन्त्रालय प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले जानकारी दिनुभयो। संघीय संरचना अनुसार प्रहरी समायोजनमा संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृह सचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको संगठनात्मक स्वरूप निर्धारण प्रतिवेदन मन्त्री परिषदबाट स्वीकृत गर्ने क्रममा दरबन्दी थप भएको गौतमले जानकारी दिनुभयो। सोही प्रतिवेदनको एक अंगका रूपमा दरबन्दी रहेको थियो। राष्ट्रिय मानवाधिकार आयोगले विस्तृत शान्ति सम्झौता अनुसार संक्रमणकालीन न्यायका पीड़ितलाई न्याय र दोषीलाई कार्यवाही गर्न आग्रह गरेको छ। विस्तृत शान्ति सम्झौता 14 वर्ष पूरा भएको अवसरमा आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तीमा पीड़ितको समयमै न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न तथा आयोगले दोषी ठहर गरेका मानवाधिकार उल्लंघनकर्तालाई कानून बमोजिम कार्यवाहीको दायरामा ल्याई दण्डहीनताको स्थिति अन्त्य गर्न आयोगले सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ। न्यायपालिकाका रजिस्ट्रार श्रेष्ठदार र तहसीलदारको पहिलो पटक यही मंगिर 8 र 9 गते राष्ट्रिय सम्मेलन हुने भएको छ। सुदृढ़ अदालत व्यवस्थापन र न्यायिक सुशासन हाम्रो प्रतिबद्धता नाराका साथ हुने सम्मेलनमा न्यायपालिकाका 5 व्यवस्थापकीय आयाममा कार्यपत्र प्रस्तुत गरी छलफल हुने कार्यक्रम तय भएको छ। सम्मेलनका सत्रमा उच्च अदालतका रजिस्ट्रार तथा अन्य अदालत न्यायाधिकरण र जिल्ला अदालतका रजिस्ट्रार श्रेष्ठदार र तहसीलदारको अदालत व्यवस्थापन तथा फैसला कार्यान्वयनमा नेतृत्वदायी भूमिकाको विषयमा छलफल हुनेछ। रूपन्देहीको तिलोत्तोमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरू स्वास्थ्य मापदण्डको पालना गर्दै यही मंगिर 7 गतेबाट खोल्ने भएका छन्। संघीय सरकारले तय गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा अनुसार स्वास्थ्य मापदण्ड अवलम्बन गरी नगरभित्रका विद्यालयमा पठन पाठन सुचारू गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 4 असैना स्थित पिपलाडी स्वास्थ्य चौकी अस्पतालका रूपमा रूपान्तरण हुने भएको छ। 10 सयको अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाइएको नगर प्रमुख दिलबहादुर अहिरले बताउनुभयो। पिपलाडी स्वास्थ्य चौकीलाई अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले 70 लाख रूपियाँ बजेट निकासा पठाएको छ। पिपलाडी स्वास्थ्य चौकीलाई अस्पताल बनाउने भएपछि त्यस क्षेत्रका स्थानीयवासी उत्साहित भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल बिक्री गर्न साल ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढ़ीलाई 1 करोड़ रूपियाँ बजेट उपलब्ध गराउने भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता देवी चौधरीको उपस्थितिमा प्रदेश मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर किशनलाल भट्ट र कर्पोरेशनका धनगढ़ी स्थित कार्यालयका नायब महाप्रबन्धक केशव प्रसाद पाण्डेबीच सहुलियत मूल्यमा मल बिक्री गर्ने सम्बन्धी सम्झौता भएको हो। सम्झौता अनुसार कर्पोरेशनले बिक्री गर्दै आएको रासायनिक मल एमोनियम सल्फेट र सिंगल सुपर फस्फेट कर्पोरेशनले तोकेको मूल्यभन्दा सहुलियत मूल्यमा बिक्री गर्नुपर्नेछ। कञ्चनपुरसँग सीमा जोड़िएको भारतीय दुदुवा नेशनल पार्कमा एकजना नेपाली नागरिकको हत्या भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर 7 उरदी बस्ने 35 वर्षीय शिवलाल राणाको बिहिबार हत्या भएको बताइएको छ। बुधबार घरबाट निस्केका राणाको छातीमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। मृतक राणाका आफन्तले उनीमाथि गोली प्रहार भएको बताए पनि प्रहरीले भने त्यसलाई पुष्टि गरिसकेको छैन। घटना भएको थाहा पाएपछि नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मी घटनास्थलमा पुगी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा छेत्रीले बताउनुभयो। केही समय यता विकास तथा पूर्वाधार निर्माणको कार्य प्रगति जनताले प्रत्यक्ष सरोकार र चासो देखाउन थालेका छन्। सिन्धुपाल्चोक जिल्लामा हुँदै गरेका विकास निर्माणका कार्य गुणस्तरीय भयो भएन भनी स्थानीय आफैले निरीक्षण गर्ने र सोबारेमा निर्माण व्यवसायी र सम्बन्धित निकायमा गुनासो समेत गर्न थालेका छन्। सिन्धुपाल्चोकबाट हाम्रा संवाददाता जीवन श्रेष्ठको यो रिपोर्ट।
चौतारा साँगाचोक गढी नगरपालिका अन्तर्गत चौतारा स्याउली सड़क कालोपत्र शुरू भएको छ। 22 करोड़ लागतमा 6 किलोमिटर कालोपत्र गर्ने जिम्मेवारी पाएको बज्रगुरु कन्स्ट्रक्सनले तिहारको मौका छोपी गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले आवाज उठाएपछि बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दोलाल आफैले प्राविधिक टोली सहित निरीक्षण गर्नुभयो। सो सड़क अन्तर्गत दारे गौड़ामा 130 मिटरको धुलामी सड़कमाथि मापदण्ड विपरीत रट बिछ्याएर ढलान गर्न थालेपछि स्थानीय जनताले सम्बन्धित निकायमा जानकारी गराएका हुन्। स्थानीय वाङ्गेल लामा
रटा हालेर ढलान गर्ने काम शुरू हुने भएछ। मैले के भने भन्दा अनि वडा अध्यक्षलाई सम्पर्क गरेर काम यसरी भएको छ, तपाईँले जसरी रोक्नु त्यसपछि फोटो सबै कलेक्सन गरे, विकास मन्त्रीजीलाई हाम्रो पनि यो फोटो यसरी काम हुँदैछ सर, काम हामीले रोक्नु कोसिस गरेको हामीले रोक्न सकेन भनेर मैले पठाएँ।
बढ्दो जनगुनासोलाई सम्बोधन गर्दै उहाँले पछिल्लो चरणमा सिन्धुपाल्चोकका स्थानीय जनताले विकास निर्माणको गुणस्तरीयता बारे चासो दिनु सकारात्मक भएको टिप्पणी गर्नुभयो मन्त्री दुलाल।
यो जागरण एकदमै राम्रो छ। म जनप्रतिनिधि भइसकेपछि मेरो पहिलो कमिटमेन्ट भनेको के हो भने विकास गर्ने, दोस्रो कुरा भनेको क्वालिटी कन्ट्रोल गर्ने, दिगो विकासलाई सपोर्ट पुग्न खालको काम गर्ने।
प्राविधिक परीक्षण पश्चात गुणस्तरहीन पाइएमा ठेकेदारको भुक्तानी रोक्का हुने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको ग्रामीण सड़क सञ्जाल सुधार आयोजनाका प्रमुख मोहन चापागाई बताउनुहुन्छ।
यसले कंक्रिटले फुल स्ट्रेन्थ लिन 28 दिन लाग्छ। 28 दिन पछि यसको ल्याब टेस्ट हुन्छ। ल्याब टेस्ट गर्दाखेरि हामी यसको स्ट्रेन्थ पनि हेर्छौँ, यसको थिकनेस पनि हेर्छौँ र थिकनेस र स्ट्रेन्थ हेरेर हाम्रो डिजाइन इस्टिमेट अनुसारको छ भने मात्र यसको पेमेन्ट हुन्छ।
पछिल्लो पटक सिन्धुपाल्चोकमा स्थानीय जनताहरूले आफ्नो गाउँठाउँमा हुने हरेक विकास निर्माणका कार्यहरूलाई सचेततापूर्वक निरीक्षण र चासो दिन थालेका छन्, जसले गर्दा गुणस्तरीय कार्य र दिगो विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ। जीवन श्रेष्ठ रेडियो नेपाल सिन्धुपाल्चोक।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मंजुरी नलि यौन जन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
कर काप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मंजुरीलाई मंजुरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मंजुरी लिए करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्म कैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरुन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले इजरायल र उसका छिमेकी मुलुकहरू बीच विवाद रहेको गोलन हाइट्स र इजरायल अधीनस्थ पश्चिमी किनाराका बस्तीहरूको भ्रमण गर्नुभएको छ। सो क्षेत्रको भ्रमण गर्ने उहाँ पहिलो अमेरिकी विदेश मन्त्री हुनुहुन्छ। विवादास्पद भूमिमा इजरायलको हक दावी सशक्त गर्न उक्त भ्रमण भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। यसैबीच प्यालेस्टाइनले उक्त भ्रमणको विरोध गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल अन्त्य हुन केही दिन मात्र बाँकी रहेकाले यो विदेश मन्त्री पोम्पियोको मध्य पूर्वको अन्तिम भ्रमणको रूपमा हेरिएको छ। सन् 1967 सिरियासँगको युद्धपछि इजरायलले कब्जा गरेको गोलन हाइट्सलाई 2019 राष्ट्रपति ट्रम्पले इजरायली भूमि रहेको ठहर गर्नुभएको थियो। विश्वभर कोरोना भाइरसका संक्रमितको संख्यामा निरन्तर वृद्धि भइरहेको छ। गत 24 घण्टामा विश्वभर 6,39,000 भन्दा बढ़ी संक्रमित थपिएका छन्। यो संख्या हिजो 6,18,000 रहेको थियो। गत 24 घण्टामा सबैभन्दा बढ़ी अमेरिकामा 1,76,580 संक्रमित थपिएका छन्। संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा गत 24 घण्टामा 45,439 संक्रमित थपिएका छन्। भारतमा केही दिन यता संक्रमितको संख्या केही घटिरहेको छ। युरोपेली मुलुकहरूमध्ये सबैभन्दा बढ़ी इटलीमा 34,283 संक्रमित गत 24 घण्टामा थपिएका छन्। विश्वभर हालसम्म 5,72,12,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने 3,96,95,000 भन्दा बढ़ी संक्रमित निको भएको जनाइएको छ। हालसम्म कोरोना संक्रमणका कारण 13,64,000 बढ़ीले ज्यान गुमाएका छन्। अब आर्थिक समाचार।
सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि 2077 जारी गरेको छ। यस कार्यविधि अनुसार व्यवसायको निरन्तरताका लागि सहुलियत कर्जा उपलब्ध गराइने र त्यस्तो कर्जा प्रवाह गर्नका लागि नेपाल राष्ट्र बैंकमा आवश्यक रकमको व्यवस्था हुने अर्थ मन्त्रालयले जनाएको छ। कोविड-19 प्रभावित भई श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न नसकी कर्जाको अभावमा उद्योग व्यवसाय सञ्चालन गर्न समस्या परेका घरेलु साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायलाई सहुलियत कर्जा प्रदान गरिनेछ। सरकारले यस कार्यक्रमका लागि राष्ट्र ब्याङ्कको बैंकिङ कार्यालयमा 50 अर्ब रूपियाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोध भर्ना खाता खोल्ने भएको छ। त्यस खातामा सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संस्थाबाट मन्त्रालयको समन्वयमा जम्मा हुने रकम, विदेशी संघ संस्थासँग नेपाल सरकारले गरेको सम्झौता बमोजिम प्राप्त हुने रकम समेत जम्मा गरिने अर्थ मन्त्रालयले जनाएको छ। कार्यविधि अनुसार यसरी प्रवाह गरिने कर्जाको ब्याज दर पहिलो वर्षका लागि 5% र दोस्रो वर्षका लागि 6% कायम गरिएको छ भने कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थालाई पहिलो वर्ष 2% र दोस्रो वर्ष 3% ब्याजदरमा खाताबाट रकम उपलब्ध गराइनेछ। साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार मापक नेप्से प्रसूचक 36.32 अंकले बढ़ेर 1778.12 बिन्दुमा पुगेको छ। नेप्सेसँगै बिहिबार कारोबार रकम समेत बढ़ेको र 6 अर्ब रूपियाँ भन्दा बढ़ीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यो नेप्सेमा भएको हालसम्मकै ठूलो कारोबार रकम हो। जुम्लाको चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकामा व्यावसायिक कालिज पालन शुरू गरिएको छ। कृषि र पर्यटन सँगसँगै भन्ने अवधारणाका साथ एग्रो टुरिज्मको विकास गर्न 2 रोपनी जग्गामा 20 लाख लगानी गरी कालिज पालन शुरू गरेको चन्दननाथ नगरपालिका चारका दिपेन्द्र विक्रम हमालले बताउनुभयो। स्थानीय स्तरमै आय आर्जनका लागि र कामको खोजीमा सधैँ भारत र तेस्रो मुलुक जाने युवालाई उत्प्रेरणा मिलोस् भन्नका लागि कालिज पालन व्यवसाय शुरू गरेको अर्का व्यवसायी गुठीचौर चारका महाकृष्ण पाण्डेले बताउनुभयो। एउटा भाले कालिज अहिले 4,000 रूपियाँसम्ममा बिक्री भइरहेको र त्यसबाट राम्रो आमदानी हुन थालेको ती व्यवसायीले बताएका छन्।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठीबाट। अब मौसम सम्बन्धी जानकारी। आज देशको पहाड़ी भागमा आंशिक बदली हुने र अन्य भागमा मौसम प्रायः सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 22 डिग्री सेल्सियस, न्यूनतम 5.9 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 95%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 6:29 भयो भने सूर्यास्त भरे 5:10 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। देशका तराई मधेस लगायतका भागमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई परम्परागत छठ पर्व मनाइँदै राष्ट्रपति, प्रधानमन्त्री एवं राजनैतिक दलका नेताद्वारा छठ पर्वका अवसरमा शुभकामना व्यक्त। हिजो देशभर थप 2,103 जनामा कोरोना संक्रमण पुष्टि, 2,858 जना संक्रमण मुक्त। कोरोना संक्रमितको निशुल्क उपचार नगर्ने अस्पताललाई कार्यवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी। विस्तृत शान्ति सम्झौता अनुसार संक्रमणकालीन न्यायका पीड़ितलाई न्याय र दोषीलाई कार्यवाही गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। र अमेरिकी विदेश मन्त्री माइक पोम्पियोद्वारा पहिलो पटक इजरायल अधीनस्थ पश्चिमी किनारा र गोलन हाइट्सको अप्रत्याशित भ्रमण। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।